तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार असोज 21 गते 2026। विषय के मानिस लगायत ब्रह्माण्ड परमाणु शक्तिद्वारा विकसित भएको हो। स्वर्ण पाठ कोरिन्थी किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिँदैन तर शक्तिमा छ। उत्तरदायी पढाइ यसैया तिमीहरू नडर सुर्ता नगर मैले तिमीहरूलाई के हुनेछ भनेर पहिले भनिसकेको छु। तिमीहरू मेरा साक्षी हो। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै चट्टान छैन। म जान्दछु म मात्रै हो। याकुब यी कुराहरू याद राख। इसरायल याद राख। तिमी मेरो सेवक हो। मैले तिमीलाई बनाए। तिमी मेरो सेवक हो। यसकारण इसरायल म तिमीलाई कहिल्यै बिर्सिने छैन। तिम्रो पापहरू ठुलो बादल जस्ता थिए तर मैले ती पापहरू पखालिदिए। तिम्रा पापहरू मेटिएर गए। जसरी बादल पातलो हावामा हराउँदछ मैले तिमीलाई जोगाए अनि बचाए। यसैले तिमी फर्केर म कहाँ आयो। आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो। पृथ्वी आनन्दित छ। पृथ्वी मुनिका गहिरेसम्म पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकट गर्दै गाउँदछन्। जङ्गलमा भएका सारा रुखहरू आनन्दित छन् किनभने परमप्रभुले याकुबलाई बचाउनु भयो। परमप्रभुले महान कुराहरू इसरायलको लागि गर्नुभयो। परमप्रभुले कोरेसलाई भन्नुहुन्छ तिमी मेरो भेडा गोठाला। तिमीले त्यही कुरा गर्नेछौ जो म चाहन्छु। तिमीले यरुसलेमलाई भन्नेछौ तिमी पुननिर्माण हुनेछौ। तिमीले मन्दिरलाई बताउनेछौ तिम्रो जग पुननिर्माण हुनेछ। बाइबलबाट मत्ती अनि यस पृथ्वीमा कसैले पनि कसैलाई पिता भनी सम्बोधन नगर्नु। तिमीहरूको एकमात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ। इस्किएल कारण तुम्सा पिता एक छाहेवतो स्वर्ग थाहे। मबुजीको छोरो पूजाहारी इस्किएल हो। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिए। स्वर्ग खुलियो अनि मैले परमेश्वरको दर्शन देख्न सके। मैले उत्तर दिशाबाट आधी बिहारी आउँदै गरेको देखे। त्यो बाक्लो बादल थियो अनि बादलको चारैतिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातुलाई केही देखिन्थ्यो। त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखे र म पृथ्वीमा लडे मैले बुवामा टाउको घोप्टो पारे अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुने। इस्किएल जब उहाँले मसित बात गर्नुभयो तब उहाँको आत्मा म भित्र पस्यो र मलाई खडा गरायो अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुने। उहाँले मलाई भन्नुभयो मानिसको छोरो म तिमीलाई इसरायलको परिवारसँग केही भन्नका निम्ति पठाउँदैछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरुद्ध बागी भएका छन्। तिनीहरूका पिता पुर्खाहरू पनि मेरो विरुद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता पुर्खाहरूले मेरो विरुद्धमा अपराधहरू गरे अनि आजसम्म तिनीहरू त्यसै गर्दैछन्। म तिमीलाई तिनीहरू विरुद्ध केही भन्नको निम्ति पठाउँदैछु, तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्, तर तिमीले तिनीहरूसँग कुरा गर्नुपर्नेछ। तिमीले भन्नुपर्छ, परमप्रभु हाम्रा मालिकले यो कुराहरू भन्नुहुँदैछ। तिनीहरूले तिम्रो कुरा सुन्नेछन् वा सुन्ने छैनन्, किनभने तिनीहरू विद्रोहीहरू हुन्। तर तिमीले ती कुराहरू भन्नुपर्छ ताकि उनीहरूले बुझ्न सकुन् कि तिनीहरूको माझमा एकजना अग्मवक्ता छन्। हे मानिसको छोरो, तिनीहरू सुन्न र तिनीहरू जे भन्छन् त्यसको निम्ति नडर। यो साँचो हो, तिनीहरू तिम्रो विरुद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउन चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्नेछ कि तिमी भिसीहरूको बीचमा बसेका छौ, तर तिनीहरूले जे जति भन्नेछन् त्यसका निम्ति नडर, तिनीहरू विद्रोहीहरू हुन्। ए मानिसको छोरो, तिमीले ती कुराहरू सुन्नु पर्छ जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरुद्ध नहो, आफ्नो मुख खोल। जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू मान। इस्राएल, परमप्रभुको वचन म कहाँ आयो। उहाँले भन्नुभयो, हे मानिसको छोरो, मेरा निम्ति इसरायलको गोठालाहरूको विरुद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति बात गर। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, इसरायलको गोठालाहरू, तिमीहरूले तिमीहरूका मात्र पेट भरिरहेको छौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमी गोठालाहरूको पेट किन भरिदिँदैनौ? तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पर्खी बाँधिदिएनौ। कति भेडाहरू भर्केर टाढो गए, तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजी माग गएनौ। आह, तिमी निष्ठुर अनि कठोर भयो, अनि अब भेडाहरू तितर बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो, यसकारण भेडाहरू तितर बितर भए। मेरा सबै भेडाहरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेडाहरू पृथ्वीभरि बाटो बिराएर छरिए, कोही पनि त्यसको खोजी गर्ने थिएनन्। यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन। यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु, म आफ्नो भेडालाई बचाउनेछु। म उनीहरूलाई त्यो ठाउँबाट फर्काएर ल्याउँछु जहाँबाट अध्ययारो अनि घुमिएको दिनमा तितर बितर भएका थिए। म तिनीहरूलाई घाँस भएको चौरमा लिएर जान्छु। तिनीहरू इसरायलको पर्वतको अग्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चढ्नेछन् र सुत्नेछन्। तिनीहरू इसरायलको पर्वतमाथि भरपूर घाँस भएको चौरमा चढ्नेछन्। म आफ्नो भेडाहरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेडाहरू मरुभूमिमा सुरक्षित रहनेछ अनि जङ्गलमा सुत्नेछ। म भेडाहरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाउँहरूलाई आशीर्वाद दिन्छु। म ठिक समयमा वर्षा गराउँछु, त्यो आशीर्वाद सहित वर्षा हुनेछ। युहन्ना, येसु जैतुन डाँडामा जानुभयो। बिहानी येसु मन्दिर तर्फ एर्फ गर्नुभयो। सबै मानिसहरू येसु कहाँ आए। येसु बस्नुभयो र तिनीहरूलाई सिकाउनु भयो। त्यसपछि येसु फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नुभयो। उहाँले भन्नुभयो, म संसारको ज्योति हो। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिले अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो। परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। म सधैँ त्यही कुरा गर्दछु जसले उहाँलाई खुसी दिदछ। यसैले उहाँले मात्र मलाई एक्लै छोड्नु भएन। युहन्ना येशूले फेरि भन्नुभयो, म साँचो भन्दछु, म भेडाहरूको लागि रोका हो। म रोका हो। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ। एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन दान गर्न आए त्यस्तो जीवन जुन पूर्ण र असल छ। म असल गोठालु हो र मेरो भेडा जान्दछु र मेरो बारेमा जान्दछु। जसरी बुबाले मलाई चिन्नुहुन्छ त्यसरी नै म पितालाई चिन्छु र म भेडाको लागि आफ्नो ज्यान दिन्छु। मसँग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस सुनमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नुपर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्। तब तिनीहरू एउटै झुन्डमा हुनेछन्। तब त्यहाँ एउटा बगाल अनि एउटै गोठालो हुँदछ। मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। म मेरा भेडाहरूलाई अनन्त जीवन दिँदछु। तिनीहरू कहिल्यै मर्ने छैनन् अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्दैन। मेरा पिताले मेरो भेडा मलाई दिनुभयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्दैन। पिता र म एकै हो। मत्ती मेरो पिताले तिमीहरूलाई धेरै आशीर्वाद दिनुभएको छ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नुभएको राज्य ग्रहण गर। सृष्टिको सुरुदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो। पत्रुस जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदिन तिमी चाहन्छौ भने तर बाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुसी छौ। यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। तब जब मुख्य गोठाला आउनुहुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ अनि त्यसले आफ्नो सुन्दरता कहिल्यै हराउने छैन। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य जसरी पानीको थोपा समुद्रसँग एकरूप हुन्छ, प्रकाशको किरण सूर्यसँग एकरूप हुन्छ, त्यसरी नै परमेश्वर र मानिस पिता र पुत्र अस्तित्वमा एक हुन्। विज्ञानमा मानिस आत्माको सन्तान हो। सुन्दर असल र शुद्ध उसको पुर्खा हो। उसको उत्पत्ति नश्वरहरूको जस्तै क्रूर प्रकृतिमा हुँदैन। न त ऊ बुद्धिमा पुग्नु अनि भौतिक अवस्थाहरूबाट गुज्रन्छ। आत्मा उसको अस्तित्वको आदिम र अन्तिम स्रोत हो, ईश्वर उसको पिता हो र जीवन उसको अस्तित्वको नियम हो। यस विज्ञानको पहिलो माग यो हो, मभन्दा अगाडि तिमीसँग अरू कुनै देवताहरू हुनु हुँदैन, यो म आत्मा हो। त्यसैले आज्ञाको अर्थ यो हो, तिमीसँग कुनै बुद्धि, जीवन, पदार्थ, सत्य, प्रेम हुने छैन। तर त्यो जुन आध्यात्मिक छ, दोस्रो पनि त्यस्तै हो। तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु, यो कुरा राम्ररी बुझ्नुपर्छ कि सबै मानिसहरूको एउटै मन, एउटै ईश्वर र पिता, एउटै जीवन, सत्य र प्रेम छ। यो तथ्य स्पष्ट हुँदै जाँदा मानव जाति अनुपातमा सिद्ध हुनेछ, युद्ध बन्द हुनेछ र मानिसको साँचो भ्रातृत्व स्थापित हुनेछ। अरू कुनै देवताहरू नभएको, उसलाई मार्गदर्शन गर्ने एक सिद्ध मन बाहेक अरू कसैतिर फर्केको मानिस परमेश्वरको समानता हो, शुद्ध र अनन्त त्यो मन छ जुन ख्रीष्टमा पनि थियो। ख्रीष्ट त्यो आत्मा हुनुहुन्थ्यो जसलाई यसुले आफ्नै भनाइहरूमा संकेत गर्नुभयो, म बाटो सत्य र जीवन हो, म र मेरो पिता एक हौ। यो ख्रीष्ट वा मानिस यसुको देवत्व, उहाँको दिव्य स्वभाव थियो। उहाँलाई जीवन्त बनाउने ईश्वर भक्ति, दिव्य सत्य, जीवन र प्रेमले यसुलाई पाप, रोग र मृत्युमाथि अधिकार दिनुभयो। उहाँको मिसन स्वर्गीय अस्तित्वको विज्ञान प्रकट गर्नु थियो। परमेश्वर के हुनुहुन्छ र उहाँले मानिसको लागि के गर्नुहुन्छ भनेर प्रमाणित गर्नु थियो। यसुले जीवनको मार्ग प्रदर्शनद्वारा सिकाउनु भयो, ताकि हामी बुझ्न सकौँ कि यो दिव्य सिद्धान्तले बिरामीहरूलाई कसरी निको पार्छ, त्रुटिलाई हटाउँछ र मृत्युमाथि विजय प्राप्त गर्छ। येशूले परमेश्वरको आदर्शलाई कुनै पनि मानिसले भन्दा राम्रोसँग प्रस्तुत गर्नुभयो, जसको उत्पत्ति कम आध्यात्मिक थियो। परमेश्वर प्रतिको आफ्नो आज्ञाकारिताद्वारा उहाँले अस्तित्वको सिद्धान्तलाई अरू सबैभन्दा बढी आध्यात्मिक रूपमा प्रदर्शन गर्नुभयो। त्यसैले उहाँको सल्लाहको बल, यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर। मानिस जस्तै ब्रह्माण्डलाई पनि विज्ञानले यसको दिव्य सिद्धान्त ईश्वरबाट व्याख्या गर्नुपर्छ र त्यसपछि यसलाई बुझ्न सकिन्छ। तर भौतिक भावनाको आधारमा व्याख्या गर्दा र वृद्धि, परिपक्वता र छिएको विषयको रूपमा प्रस्तुत गर्दा मानिस जस्तै ब्रह्माण्ड पनि रहस्यमय हुन्छ र रहनुपर्छ। आसञ्जन, एकता र आकर्षण मनका गुणहरू हुन्। तिनीहरू दिव्य सिद्धान्तसँग सम्बन्धित छन् र त्यो विचार शक्तिको सन्तुलनलाई समर्थन गर्छन् जसले पृथ्वीलाई यसको कक्षमा प्रक्षेपण गर्यो र गर्वको लहरलाई मन्यो। यति टाढा र टाढा छैन। आत्मा सबै चिजहरूको जीवन, पदार्थ र निरन्तरता हो। हामी शक्तिहरूमा पाइला चाल्छौँ, तिनीहरूलाई फिर्ता लैजान्छौँ र सृष्टि पतन हुनुपर्छ। मानव ज्ञानले तिनीहरूलाई पदार्थको शक्ति भन्छ, तर दिव्य विज्ञानले घोषणा गर्छ कि तिनीहरू पूर्ण रूपमा दिव्य मनका हुन्, यस मनमा निहित छन् र त्यसैले तिनीहरूलाई तिनीहरूको उचित घर र वर्गीकरणमा पुनर्स्थापित गर्दछ। मन नै दिव्य तत्व हो, प्रेम हो र यसले अनन्त पिता माता ईश्वर जस्तो केही पनि उत्पादन गर्न सक्दैन। वास्तविकता आध्यात्मिक, सामञ्जस्यपूर्ण, अपरिवर्तनीय, अमर, दिव्य, शाश्वत हो। आध्यात्मिक कुनै पनि कुरा वास्तविक, सामंजस्यपूर्ण वा शाश्वत हुन सक्दैन। यदि ईश्वरलाई मात्र मन र जीवन मानिन्छ भने पाप र मृत्युको लागि कुनै पनि अवसर रहँदैन। जब हामी विज्ञानमा हाम्रा स्वर्गका पिता सिद्ध भए जस्तै कसरी सिद्ध हुने भनेर सिक्छौ, विचारलाई नयाँ र स्वस्थ च्यानलहरूमा परिणत गरिन्छ। अमर चिजहरूको चिन्तनतर्फ र भौतिकताबाट टाढा ब्रह्माण्डको सिद्धान्तमा सामञ्जस्यपूर्ण मानिस सहित भौतिक विश्वास र आध्यात्मिक समझ कहिल्यै मिसिन सक्दैन। पछिल्लोले पहिलेलाई नष्ट गर्छ। कलह भनेको त्रुटि नामको शून्यता हो। सद्भाव भनेको सत्य नामको केहीता हो। सामञ्जस्यपूर्ण र अमर मानिस सधैँ अस्तित्वमा छ र पदार्थमा अवस्थित कुनै पनि जीवन पदार्थ र बुद्धिको नश्वर ब्रह्मभन्दा सधैँ माथि र माथि छ। यो कथन तथ्यमा आधारित छ। दन्त्य कथामा होइन, अस्तित्वको विज्ञानले मानिसलाई सिद्ध रूपमा प्रकट गर्दछ। जसरी पिता सिद्ध हुनुहुन्छ किनभने आध्यात्मिक मानिसको आत्मा वा मन ईश्वर हो, सबै अस्तित्वको दिव्य सिद्धान्त, र किनभने यो वास्तविक मानिस इन्द्रियको सट्टा आत्माद्वारा शासित छ, आत्माको नियमद्वारा पदार्थको तथाकथित नियमहरूद्वारा होइन। ईश्वर प्रेम हो। परमेश्वरले सानोलाई आफूबारेको धारणा ठुलासँग जोड्नको लागि दिनुहुन्छ र बदलामा उसले सधैँ तलुलाई जोगाउँछ। आत्मामा धनीहरूले गरिबहरूलाई एउटै महान भ्रातृत्वमा मद्दत गर्छन्। सबैको एउटै सिद्धान्त वा पिता हुन्छ र धनी त्यो मानिस जसले आफ्नो भाइको आवश्यकता देख्छ र त्यसको पूर्ति गर्छ, अर्काको भलाइमा आफ्नो खोज्छ। प्रेमले सबैभन्दा सानो आध्यात्मिक विचारलाई शक्ति अमरता र भलाइ दिन्छ, जुन सबैमा चम्किन्छ जसरी फुल कोपिलाबाट चम्किन्छ। परमेश्वरका सबै विविध अभिव्यक्तिहरूले स्वास्थ्य, पवित्रता, अमरत्व, अनन्त जीवन, सत्य र प्रेमलाई प्रतिबिम्बित गर्दछ। एउटै पिता अर्थात् ईश्वर भएमा मानिसको सम्पूर्ण परिवार दाजुभाइ हुनेछ, र एउटै मन र त्यो ईश्वर वा असल भएमा मानिसको भ्रातृत्व प्रेम र सत्यले भरिएको हुनेछ, र यसमा सिद्धान्त र आध्यात्मिक शक्तिको एकता हुनेछ जसले दिव्य विज्ञान गठन गर्नेछ। नडराओ सानो बगात, किनकि तिमीहरूलाई राज्य दिनु तिमीहरूका पिताको खुसी हो। यो सत्य क्रिस्चियन विज्ञान हो। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ, र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिनहुँ हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर, आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।